नमस्कार, अन्तरसंवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। हरेक बिहान यसै समयमा विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौ। नेपालमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ़दै गएको छ। हिजो मात्र मुलुकभर 5,000 भन्दा बढ़ीमा कोरोना संक्रमण पुष्टि भएको छ। यसमा पनि काठमाडौँ उपत्यकामा संक्रमितको संख्या अधिक रहेको छ। कोरोना भाइरसको उत्पत्ति भएको यो 8-9 महिनाको अवधिमा विश्वभर यस विरूद्ध खोप निर्माण गरी विभिन्न चरणका प्रयोगहरू पनि भए पनि यसले सफल रूप भने लिन नसकिरहेको अवस्था छ। यो अवस्थामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र यसको प्रभाव आफूमा पर्न नदिन स्वास्थ्य सम्बन्धी विभिन्न मापदण्डहरूको पालना गर्नु त छँदैछ, अर्कोतर्फ संक्रमण भइसकेपछि अथवा भइहालेमा यसलाई निको कसरी बनाउने यस सम्बन्धमा पनि विभिन्न प्रयोगहरू भइरहेका छन्। यिनै मध्येमा आयुर्वेदिक औषधिहरू जो हाम्रै गाउँघर वनजंगल अथवा हाम्रो नियमित भान्सामा प्रयोग हुन्छ यिनीहरूको प्रभावकारिता बढ़ी देखिएको छ। पछिल्लो समयमा हामी यी वस्तुहरूको सेवन हाम्रो एउटा नेपालीहरूको नियमितता जस्तै बनिसकेको छ। गुर्जो, अदुवाको सुठो, पिपला, मरिच, बेसार, दालचिनी, तुलसी लगायतको सेवन अहिले बढ़िरहेको छ। यसै क्रममा किर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसन सेन्टर एउटा यस्तै उदाहरणीय आइसोलेसन सेन्टर हो, जहाँ यही बनेका आयुर्वेदिक औषधिहरू संक्रमितहरूलाई सेवन गराइन्छ र यसबाट निको हुने दर पनि बढ़िरहेको छ। आज हामी यस केन्द्रमा संक्रमितहरूलाई के कस्ता आयुर्वेदिक औषधिहरू खुवाइन्छ, यस्ता औषधिहरू कसरी तयार गरिन्छ भन्ने सन्दर्भसँगै हाम्रो गाउँघर वन जंगलमा पाइने यस्ता गुणकारी वस्तुहरूको प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डाक्टर राम आधार यादवसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ डाक्टर साहब कार्यक्रममा।
धन्यवाद।
हजुर, अब एउटा उदाहरणीय आइसोलेसन सेन्टर बनेको छ र त्यो केन्द्रको यहाँ जिम्मेवारी सम्हालिरहनु भएको छ। अब त्यो केन्द्रले त्यो आइसोलेसन सेन्टर चलाएको छ, जसमा चाहिँ एउटा उदाहरण एउटा के छ भने त्यही बनेका आयुर्वेदिक औषधिहरू त्यहाँ रहेका संक्रमितहरूलाई खुवाइन्छ र यसको यो निको हुने दर पनि बढ्दै गएको छ। यो त्यहाँबाट संक्रमितहरूले पनि भनेका छन्, यहाँहरूले पनि उल्लेख गरिरहनु भएको छ। अब त्यो आइसोलेसनमा कस्तो छ अहिले, कसरी त्यो आइसोलेसन सेन्टर चलाउँदै हुनुहुन्छ, के कस्ता औषधिहरू खुवाउनुहुन्छ, यो औषधिहरू कसरी तयार हुन्छ, यसैबाट यो कुराकानीको शुरूआत गरौं न।
यसो छ प्रवीणजी, नेपाल सरकारले हाम्रो राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई एउटा कोविडको ए लेभलको हस्पिटल घोषणा गरिसकेपछि हामीले यहाँ 200 बेडको आइसोलेसन सेन्टर बनायो र त्यसपछि पेसेन्टहरू राख्ने क्रम जारी रह्यो र यसबीचमा हामीले के गर्यो भने अब यहाँ आएको पेसेन्टहरूलाई आयुर्वेदिक मेथडबाट नै उपचार गरौँ, किनकि यहाँ अरू कुनै संसारमा खोप पनि पत्ता नलागुन्जेल र कुनै खास औषधि नभएको अवस्थामा शरीरलाई कसरी रोग प्रतिरोधक क्षमता बढाउने र साथसाथमा यो भाइरस विरुद्ध लड्नको लागि आयुर्वेदमा कस्तो खालको एन्टिभाइरल औषधिहरू वर्णन गरिएको छ, कस्तो खालको एन्टिभाइरल औषधिहरूको बारेमा रिसर्च भएको छ र साथसाथमा यो कोरोनाले उत्पन्न गर्ने लक्षणहरू लाई कसरी कमब्याक गर्न सकिन्छ, कसरी निको पार्न सकिन्छ, यो समग्रतामा हामी सोचेर एउटा ट्याब्लेट फर्मेसन गर्यो र त्यही औषधिले हामी रोगीहरूलाई खुवाइरहेछौँ र उहाँहरू स्वास्थ्य लाभ गरेर घर फर्किरहनु भएको छ र साथसाथमा हामीले रोगीको अरू अरू चिजमा पनि विशेष ध्यान दियौँ। होइन, अहिले कोरोनाको अवस्थामा मान्छेहरू बढी प्यानिक हुँदो रहेछ, स्ट्रेस लेभल बढी देखिन्छ मान्छेहरूमा, केही नभए पनि अक्सिजन सेचुरेसन नर्मल भए पनि कहिलेकाहीँ के देखिन्छ कि सास लिन गाह्रो देखिन्छ पेसेन्टहरूमा, यो कहिलेकाहीँ प्यानिक एट्याकले हुन सक्छ। त्यसले गर्दा हामी यहाँ आउने जुन पेसेन्टहरूलाई लक्षण भएको पेसेन्टहरू माइल्ड लक्षण मोडरेट लक्षण वाला केसहरूलाई हामी यो आयुर्वेदिक औषधिको साथसाथमा कुनै कुनै पेसेन्टहरूलाई आवश्यक परेको पेसेन्टहरूलाई मात्रै अक्सिजन थेरापी दियो र म्याक्सिमम पेसेन्टहरूलाई हामी त्यही आयुर्वेदिक औषधि ट्याब्लेट बनाएर को रूपमा दियो र उहाँहरूले राम्रै स्वास्थ्य लाभ प्राप्त गरिराख्नु भएको छ र धेरै जसो पेसेन्ट अहिलेसम्म 700+ पेसेन्टहरू डिस्चार्ज भएर गइसक्नु भएको छ।
अब यो अवधिमा 700 भन्दा बढी संक्रमितहरू चाहिँ निको भएर घर फर्किरहेको अवस्था यहाँले उल्लेख गर्नुभयो। अब अहिले चाहिँ कति छन् त्यहाँ संक्रमितहरू र उनीहरूलाई चाहिँ जस्तै यहाँले औषधिको कुरा गर्नुभयो, आयुर्वेदिक औषधिको कुरा, त्यो के कसरी बनाइन्छ र त्यसको मिश्रणहरू के कस्ता छन् र उहाँहरूले चाहिँ संक्रमितहरूलाई के कसरी खुवाइन्छ यसको पनि जानकारी दिनुहोस्।
गुरुमै भन्नुभयो कि हामीले यो कोरोना विरुद्धको लडाईमा बेसिकली हामीले किचनलाई फार्मेसी बनाउनु पर्छ, हाम्रै करेसा बारीमा पाइने जडीबुटीहरूलाई म्याक्सिमम प्रयोग गर्नुपर्छ। यसले गर्दा हाम्रै किचनमा पाइने जडीबुटी, हाम्रै करेसा बारीमा पाइने जडीबुटीले 90% कोरोनालाई निको पार्न सक्छ र अरू कुनै विशेष लक्षण भएको सास होइन दीर्घ रोगीहरू हुनुहुन्छ, कसैलाई अरूहरू दीर्घ रोगीमा क्यान्सरको रोगी, मुटुको रोगी, किडनीको रोगी, अरू कुनै इम्युनो सप्रेसिभ औषधि खाइराख्नु भएको रोगीहरूलाई अलिक काडा सिम्टम्सहरू देखा पर्छ, उहाँहरू अलिकति होइन मान्छेलाई सिभियरिटीमा बढी जान सक्छ उहाँहरू, त्यस्तो अवस्थालाई छोडेर मलाई लाग्छ 90% केसहरू त सामान्य औषधिहरू अलिकति सिरि राम्ररी ढङ्गले चलायो भने कोरोना निको पार्न सकिन्छ। र यस्ता कन्डिसन्सहरूमा हामीले आफ्नै करेसा, मैले सर्वसाधारणलाई के भन्न चाहन्छु भने बढी आतिनु हुँदैन, उच्च मनोबल बढाउनुहोस्। यो तपाईँले 7 र 10 दिनको कुरा हो, 9 दिनमा त कोरोनाको भाइरस शरीरभित्र मर्छ र त्यही पनि यो हामीले 14 दिनसम्म मोनिटरिङ पिरियड राखेर पेसेन्टहरूलाई आइसोलेसन सेन्टरमा राखिरहेछौँ। आतिनु पर्दैन र घरबारीमै कुनै स्पेसिफिक मेडिसिन छैन, यो तपाईँहरूकै घर आँगनमा पाइने, तपाईँहरूकै करेसा बारीमा पाइने, तपाईँहरूकै किचनमा पाइने जडीबुटीबाट हाम्रो ट्याब्लेट बनाएको छौँ। ती औषधिहरू यहाँहरूले पनि घरमै पनि प्रयोग गर्न सक्नुहुन्छ। अहिले यहाँ हामी ट्याब्लेट फर्ममा प्रयोग गरेर आइरहेका छौँ, तपाईँहरूले यसलाई काढाको रूपमा पनि लिन सक्नुहुन्छ। र यहाँले जुन विशेष गरी कुन औषधि दिइराख्नु भएको छ भने कोट गर्नुभयो, हामीले त्यही गुर्जोको एक्सट्राक्ट बनाएको छौँ, गुर्जोको एक्सट्राक्ट र सोट मरिच पिप्ला है र एउटा अब्रक भस्म, यो 4 चिजहरू मात्रै मिलाएर हामी औषधि प्रिपेयर गरेका छौँ र यसले गर्दा मान्छेहरू पनि राम्ररी लाभ लिनु भएको छ। र सबभन्दा के छ यो औषधिहरूमा कि रोगीलाई अलिकति गुर्जोले के गर्छ भने ज्वर पनि शमन गर्ने, शरीरको रोग प्रतिरोधक क्षमता पनि बढाउने र साथसाथमा सोट मरिच पिप्ला हामी परापूर्व कालदेखि प्रयोग गरिरहेको औषधि हो। यसले ज्वरमा खोकी लाग्यो, सास फुल्यो होइन अरुचि लाग्यो भने पनि राम्रो गर्छ है, यसैले त्यसलाई पनि हामी फोकस गर्यो। र एउटा अब्रक भस्म हो, यो अब्रक भस्मले सिस्टममा एकदम राम्रो काम गर्छ, यो एन्टिअक्सिडेन्ट प्रोपर्टिज हुन्छ, मास्ट सेल स्टेबिलाइजरको प्रोपर्टिज हुन्छ र त्यसैले यो समग्र सबै औषधिहरूलाई मिलाएर हामी ट्याब्लेट फर्ममा दियो। या यो यस्तो कन्टेजियस अवस्थामा बढी औषधि खुवाउँदा पेसेन्टहरूको होइन पटक पटक हाम्रो स्वास्थ्यकर्मी, चिकित्सक, अरू सहयोगीहरू होइन नजिकमा जानुपर्छ, त्यसैले एउटा ट्याब्लेट फर्मेसन गरेर दिँदा उहाँहरूको पटक पटक होइन औषधि खुवाउनु पर्दैन र त्यसले गर्दा राम्रो मान्छेहरूमा लाभ देखिरहेछ र सिम्टम्सहरू डिसएपियर निको हुने क्रम बढी छ।
अब यसैलाई जोडाउनु, यहाँले उल्लेख गर्नुभयो हाम्रै वन जंगल, हाम्रै भान्सामा पाइने वस्तुहरू औषधिको रूपमा प्रयोग गरिन्छ, यसलाई प्रशोधन गरेर गोली बनाइन्छ, चक्की बनाइन्छ र त्यही खुवाइन्छ, यहाँले उल्लेख गर्नुभयो। अब यो त छँदैछ, अब यो पनि यो सँगै पनि अब त्यस्ता हाम्रा ग्रामीण भेगहरू छन् ती यस्ता औषधिहरू ती भागहरूमा पुग्न नसकिरहेको अवस्थामा त्यहाँका आम नागरिकहरूलाई त्यस्ता वस्तुहरू खानको लागि के कस्तो सल्लाह दिनुहुन्छ ताकि घरमै बनाएर खान सकियोस्, त्यस्ता वस्तुहरू के के हुन सक्छन्?
पक्कै नै प्रवीणजी, के छ भने हाम्रो गाउँघरमा, हाम्रो जंगलमा, हाम्रै पहाडमा, तराईमा यस्ता जडीबुटीहरू प्रशस्त छ। अहिलेको अवस्थामा कोरोनाको कुनै खास औषधि पत्ता नलागुन्जेलसम्म हामीले सबभन्दा के चिजमा ध्यान दिनु पर्यो, एउटा प्रिभेन्टिभ एस्पेक्टको कुरा, नेपाल सरकारले जारी गरेको स्वास्थ्य नियमहरू पालन गर्नु पर्यो, मान्छेहरू मास्कको प्रयोग गर्नु पर्यो, ह्यान्ड सेनिटाइजरको सेनिटाइजेसन गर्नु पर्यो, पटक पटक साबुन पानीले हात धुनु पर्यो। यति गर्दा गर्दै पनि मान्छेले साथ साथमा केही न केही आफ्नो आहार विहारमा सुधार गर्नु पर्यो एउटा, र यो प्रिभेन्सनमा पनि सबभन्दा यो आयुर्वेदिक जडीबुटी र साथ साथमा लागे पनि आयुर्वेदिक जडीबुटीको म्याक्सिमम प्रयोग गर्यो भने यो कोरोनाबाट हामी राम्ररीसित बच्न सक्छौँ। यसमा सबभन्दा महत्वपूर्ण कुरा के छ भने तराईको भेगमा बढी पाउने तुलसी छ, तुलसी जुनसुकै होइन महिनामा तुलसी पाउँछ, सोठ मरिच पिप्ला जताततै पाउँछ, अस्रो जताततै पाउँछ, दालचिनी जेठी मधु यो सबै औषधिलाई काढा बनाएर प्रयोग गर्यो भने यो औषधिहरूमा जुन कोरोनाले उत्पन्न गर्ने लक्षणहरू जस्तै ज्वरो आउने, रुघा खोकी लाग्ने, थ्रोटमा कन्जेसन्स हुने, यस्तो छाती भारी हुने, यस्ता लक्षणहरू यसलाई शमन गर्ने गुणहरू औषधिहरूमा हुन्छ। त्यसैले मेरो रिक्वेस्ट भने सामान्य लक्षण भयो भने यी औषधिहरूले तपाईँहरूले पटक पटक सेवन गर्नुहुन्छ भने जुन गुर्जो भयो, सोठ मरिच पिप्ला भयो, जेठी मधु भयो, दालचिनी भयो, यसलाई राम्ररीसित प्रयोग गर्यो भने यो कोरोनालाई इजिली जित्न सकिन्छ। र साथसाथमा गार्गल गर्ने एउटा कुरा म हाम्रो नेपाली दाजुभाइलाई सबैलाई थाहा छ कि यसमा हामीले खानामा छवटा रस सात कलरको खाना हामी जेनरली खान्छौँ, त्यसैले छवटा रस भएको खाना खानुहोला र सात कलरको खाना खानुहोला। यो छवटा रस र सात कलरको खाना एकदम पौष्टिक खाना हो र यसमा तितो र कसैला तितो र टरो भएको रस भएको पातलाई जस्तो अम्बाको पात छ त्यसलाई कुल्चेर अलि कुट्ने, त्यसलाई उमाल्ने र उबालेको पानीमा नुन बेसार हालेर कुल्ला गर्यो भने होइन थ्रोटको कन्जेसन्स पनि कम हुन्छ र भाइरल लोड पनि घटाउँछ है। त्यसैले यो सबैको घर आँगनमा पाइने यस्ता औषधिहरू हो, यसलाई इजिली हामी प्रयोग गर्न सक्छौँ। इनकेस कसैलाई कोरोना लाग्यो भने सामान्य लक्षण देखा पर्यो भने यस्ता कुराहरू हामीले एउटा कुल्ला गर्नेबाट पनि सुरु गर्दाखेरि तिन चार पटक 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 कुल्ला गर्ने, गार्गल गर्ने र यो आम्बाको पात नुन पानीमा उबालेर बिसार हालेर कुल्ला गर्यो भने भाइरल लोड पनि घटाउँछ र साथसाथमा यो डिफ्रेन्ट टाइपको औषधिहरू प्रयोग गर्यो भने, जडीबुटी प्रयोग गर्यो भने पक्कै नै हामी इजिली रिकभर हुन सक्छौँ। अहिले हाम्रो स्वास्थ्य अस्पतालहरूमा बेडको अभाव छ, कुनै जरुरी छैन कि सबैजनाले अस्पतालमा आइसोलेसन सेन्टरमा गएर उपचार गराउनु पर्छ भनेर। 90% केसहरूमा 90% पेसेन्टहरूमा सामान्य लक्षण छ, उहाँहरूले घरमा पनि यस्ता औषधिहरू गर्दाखेरि होइन चिकित्सकको सल्लाहमा हामीहरूको चिकित्सकहरू अहोरात खटिरहेका छौँ, उहाँहरूको सल्लाह सुझाव दिनको लागि होम आइसोलेसनमा भएको पेसेन्टहरू पनि हाम्रो फोनहरू गरेर हामीहरूसित सल्लाह लिन सक्नुहुन्छ। कुनै विशेष अवस्था भयो भने अक्सिजन लिनुपर्ने अवस्था भयो, कहिले काहीँ सास फुल्ने बढी सास फुल्छ, त्यस्तो अवस्थामा हस्पिटल आउन सक्नुहुन्छ। अब जुन रोगीहरूलाई घरमा व्यवस्थै छैन, बस्न गाह्रो छ भने उहाँहरू नै काठमाडौँमा र अरू अरू ठाउँमा नजिकको आइसोलेसन सेन्टरमा गएर उपचार गराउन सक्नुहुन्छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा विशेष गरी कोरोना विरूद्ध प्रयोग भइरहेको आयुर्वेदिक औषधिहरूको प्रयोग र त्यसको प्रभावकारिता लगायतका विषयमा आज हामी राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डाक्टर राम आधार यादवसँग कुराकानी गरिरहेका छौं। अब डाक्टर साहब, यहाँले उल्लेख गर्नुभएका जुन विभिन्न वस्तुहरू गुणकारी वस्तुहरू छन् त्यसको चाहिँ महत्व यो पछिल्लो समयमा बढ़ेको हो, विगतमा यसको महत्व खासै हामीले बुझेका पनि थिएनौं, प्रयोग पनि केही मात्रामा भए पनि खासै जुन रूपमा हुनुपर्ने थियो त्यसको प्रयोग भइरहेको अवस्था थिएन, बरू यी वस्तुहरू चाहिँ निर्यात भएर त्यसबाट बनेका औषधिहरू आयात भएर हामीले महँगोमा ती औषधिहरू किनिरहेको यो अवस्था थियो। अब यी यो अवस्थाले चाहिँ यसको महत्व एकदमै बढाइदियो र यसले केही अवसरहरू पनि हामीमा सिर्जना गरिदिएको छ। अब के लाग्छ यहाँलाई यी औषधिहरूको अब व्यापक मात्रामा नेपालीहरूलाई महत्व बुझाउनको लागि अब विभिन्न प्रयासहरू पनि भइरहेका छन्। अब राष्ट्रिय अनुसन्धान स्वास्थ्य अनुसन्धान परिषदले लुम्बिनी प्रदेशमा यसको व्यापक प्रयोग पनि गरिरहेको छ, परीक्षण पनि गरिरहेको छ। अब यसको नतिजा कस्तो आउँछ, अब के भन्नुहुन्छ, यहाँ यसको महत्व बढ्दै गएको छ, अब यसलाई अझै व्यापकता दिनका लागि के कस्ता नीतिहरू अवलम्बन गर्नुपर्छ हामीले?
पक्कै नै धर्मेन्द्रजी, होइन, यो पछिल्लो दिनमा हामीले आयुर्वेदलाई बुझाउन सकिएन समाजलाई, तर यस्ता महामारीले फेरि होइन आयुर्वेदिक औषधि प्रयोग गर्नुपर्छ, यसमा रोग प्रतिरोधक क्षमता छ, यो प्रमाणमा आधारित विज्ञान हो र सबभन्दा प्राचीन चिकित्सा विज्ञान हो। यसको महत्वले मान्छेलाई स्वस्थ राख्छ र यिनकै स्वस्थ रोगी भए पनि रोगलाई निको पार्छ। र अहिलेको अवस्थामा हामीले सबभन्दा ठुलो के छ भने जनचेतना फैलाउनु एकदम आवश्यक हो र स्वास्थ्य र समृद्धि आयुर्वेदबाट दुइटै ल्याउँछ। अहिले स्वास्थ्य र समृद्धिको लागि आयुर्वेदको प्रयोग अपरिहार्य छ र नेपालमा जति पनि हामी खेतीपाती गरिरहेछौँ, मेरो पिस छ र सरकारलाई पनि रिक्वेस्ट गर्छु, यो डिफ्रेन्ट ठाउँबाट पहल हुनुपर्छ, किसानहरूमा यस्तो जनचेतना हामी फैलाउँ कि एटलिस्ट 70%मा अरू बारी लगाऊ र 30%मा फेरि हामी जडीबुटी लगाऊ। अहिले हाम्रो वन जङ्गल मासिरहेछ, पहिला हामी नेपालीहरू सबै वन जङ्गलमा आधारित थियौँ, वन जङ्गलमा पाइने जडीबुटी टिपेर हामी उद्योग चलाइरहेको थिए र साथसाथमा उपचारमा पनि हामी प्रयोग गरिरहेका थिए। तर अहिलेको अवस्थामा वन जङ्गल मासिरहेको अवस्थामा हामीले किसानहरूलाई प्रमोट गर्नको लागि एटलिस्ट 30% बाली होइन यो जडीबुटी लगायो भने खेतीमा राम्रो हुन्छ, यसले राम्रो लाभ पाउन सक्नुहुन्छ उहाँहरू र साथसाथमा स्वास्थ्य र समृद्धिमा ठुलो टेवा पुर्याउँछ। त्यसैले सरकार र हामी पनि अब यसमा बढी फोकस गर्छौँ कि किसानलाई फोकस गरेर उहाँहरूलाई कसरी प्रोत्साहन गर्न सकिन्छ यो जडीबुटी मार्फत, किनभने अहिले पनि हामीले जति जडीबुटी धनी देश पनि छौँ, पक्कै पनि छौँ, तर धेरै यस्ता जडीबुटीहरू छ कि हामी विदेशबाट आयात गरिरहेछौँ। यस्ता जडीबुटी अहिले पनि हाम्रो नेपालमा प्रशस्त उब्जन सक्छ, उत्पादन गर्न सकिन्छ, तर हामीले किसानलाई बढी प्रोत्साहन गर्नुपर्छ यसतर्फ।
अब हामीसँग त्यो जडीबुटी खेती गर्ने एउटा यो त आधार भइ नै हाल्यो, यो त आवश्यकता नै परिहाल्यो। अब प्रशोधन केन्द्रहरू, यस्ता औषधि बनाउने केन्द्रहरू चाहिँ कति छन्, यसको संख्यात्मक हिसाबमा कति छ, यसको आवश्यकता कति छ, यसको पनि जानकारी दिनुहोस् न।
अब यसो छ, हाम्रो देशमा अब दिनानुदिन पक्रिने पहिला भन्दा यो उद्योगहरू आयुर्वेदसित सम्बन्धित उद्योगहरू स्थापना भइरहेछ, तर जति स्केलमा ठुलो स्केलमा एउटा ह्युज स्केलमा लगानी हुनुपर्छ त्यति लगानी भइरहेको छैन। यहाँ एउटा ठुलो उद्योगको आवश्यकता छ जसले सम्पूर्ण खाले आयुर्वेदिक औषधिको उत्पादन गरोस् र हामीले भोलिको दिनमा विदेशबाट कुनै यस्ता औषधिहरू आयुर्वेदसित रिलेटेड औषधिहरू आयात गर्न नपरोस् भन्ने हाम्रो चाहना छ। तर पनि हाम्रो उद्योग धन्दा अहिले पनि स्थापना भएको उद्योगहरूले त गरि नै रहेछ, तर पनि धेरै ठुलो सम्भावना छ यसको र भोलिको दिनमा यहाँ ठुलो उद्योगको एकदम आवश्यकता छ। म त चाहन्छु कि सातै प्रदेशमा एउटा यस्तो आयुर्वेदिक उद्योग स्थापना होस्, हाम्रै सिंहदरबार वैद्यखानालाई सातै प्रदेशमा स्थापना गरेर यो आयुर्वेदिक जडीबुटीहरूको प्रयोग प्रचार प्रसार बढाउनै पर्छ, किनभने होइन कति हामी औषधि खाने, हरेक चिजको औषधि खाँदा खाँदै त्यसको साइड इफेक्टले गर्दा त अरू बिमारी निम्त्याउँछ। त्यसैले म्याक्सिमम हामीले प्राचीन विज्ञानतर्फ लाग्नै पर्छ, अल्टिमेटली शरीरलाई जोगाउनको लागि आयुर्वेदको प्रयोग बढाउनै पर्छ, आयुर्वेदमा प्रयोग र वर्णन गरेको दिनचर्या ऋतुचर्यालाई अपनाउनै पर्छ, नत्र हामीले फेरि यस्तै कमाउँदै जाने, रोगी हुँदै जाने, फेरि होइन कष्ट हामी पाउँदै गर्छौँ। त्यसैले आयुर्वेदमा फोकस गर्नु एकदमै आवश्यक छ र सरकारले पनि यस्ता उद्योगहरूलाई प्रोत्साहन गर्नु एकदमै अपरिहार्य छ।
अब हामीले यो कुराकानी गर्दै गर्दा धेरैलाई एउटा जिज्ञासा पनि छ, अब यहाँले त्यही केन्द्रबाट निर्माण गरिएको उत्पादन गरिएको औषधि त्यहाँका संक्रमितहरूलाई खुवाइन्छ हामीले भनिहाल्यौं, अब त्यो औषधि आम मानिसले प्रयोग गर्न सक्छ कि सक्दैनन्, अब त्यो औषधि अन्य ठाउँबाट लिएर सेवन गर्न सक्ने अवस्था छ कि छैन, यसको पनि जानकारी दिनुहोस् न।
अब यो औषधि हामीले यहाँको इन्डोर पेसेन्टहरूलाई को लागि मात्रै बनाएका छौँ। यो औषधि अब त सर्वसाधारण पुर्याउन हामीलाई पनि एकदमै गाह्रो छ, तर यहाँले नै भने चाहिँ कि यो औषधि कुनै विशेष खाल भनेको छैन, यो घर बारीमा हाम्रै करेसा बारीमा र हाम्रै किचनमा पाइने औषधिबाट बनाएको औषधि हो। एउटा फर्म फरक हो, हामीले ट्याब्लेट फर्ममा बनाएका छौँ, यहाँहरूलाई हामी रिक्वेस्ट गर्छौँ तपाईँहरू घरमा बनाउन अलिक कति गाह्रो हुन्छ त्यसलाई काढाको फर्ममा प्रयोग गर्नुहोस्, होइन त्यतिकै लाभ पाउनुहुन्छ। त्यसैले यो सर्वसाधारणलाई अहिले पाउन पनि गाह्रो छ।
हजुर, अलिकति यसको संख्या अलिकति मात्रा उत्पादन मात्रा बढाउन सके त आम नागरिकले पनि यो सेवन गर्न पाउने थिए नि, यसतर्फ चाहिँ केन्द्रको ध्यान कस्तो गइरहेको छ?
पक्कै छ, यो बेसिकली यो अनुसन्धान केन्द्र भएकोले यो हाम्रो अधिकार क्षेत्र भन्दा बाहिरको कुरा हो। अब यो प्रयोगलाई बढाएर यस्ता खाले औषधिहरू अरू अरू हाम्रो आयुर्वेद उद्योगहरूले उत्पादन गर्यो भने राम्रो हुन सक्छ। त्यसलाई नै फोकस गरेर यस्ता औषधिहरूलाई सम्मिश्रणबाट बनाइने ट्याब्लेटहरू अरू उद्योगलाई हामी पनि रिक्वेस्ट गरिरहेछौँ, यही फर्मुलेसन्समा आधारित हामी एउटा रिसर्च पनि गर्यो, यत्रो पेसेन्टहरूलाई हामी फास्ट रिकभर गराएर पठायो, त्यसैले तपाईँहरू यस्ता ट्याब्लेटहरू बनाउनुहोस् सर्वसाधारणले पाओस् भनेर।
हस् डाक्टर साहब, आजका लागि हामीसँग समय यति नै रह्यो, यो महत्वपूर्ण र सान्दर्भिक कुराकानीमा हामीलाई समय दिएर यो कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामीले विशेष गरी कोरोना विरूद्ध अहिले प्रयोग भइरहेको विशेष गरी हाम्रै गाउँघर वन जंगल र हाम्रै भान्सामा पाइने विभिन्न जड़ीबुटीहरूको प्रयोगका सन्दर्भमा एकजना आयुर्वेदिक चिकित्सक, राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डाक्टर राम आधार यादवसँग कुराकानी गर्यो। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको यो कार्यक्रमबाट प्राविधिक साथीहरू सुरेन्द्र पौडेल, पराग पोखरेल सँगै म प्रवीण पोखरेल पनि बिदा हुन्छु। नमस्कार।